زمانوں کی امنگ، باب نمبر 31، پہاڑی واز۔ خداوند یسوع مسیح کبھی بھی شاگردوں کو تنہا کلام نہیں سناتا تھا، اور نہ ہی کبھی اس نے ان سامعین کا انتخاب کیا جو زندگی کی راہ سے واقف تھے، بلکہ اس کا کام تو یہ تھا کہ غافلوں اور گناہگاروں تک رسائی کرے۔ وہ صداقت کے اسباق تاریک سوچ و بچار تک پہنچاتا۔ وہ تو خود صداقت تھا، اور برکت دینے کے لیے اس کے بازو ہر وقت ہر ایک کے لیے کھلے رہتے تھے۔ وہ حوصلہ افزائی، تنبی اور التماس کے کلام سے ہر ایک کے حوصلے بلند کرنے کا خواہاں تھا۔ پہاڑی واز، جو خصوصاً شاگردوں کے لیے تھا، اسے بھی اس نے بھیڑ کی موجودگی میں پیش کیا۔ رسولوں کی مخصوصیت کے بعد یسوع ساحل سمندر کی سیر کو چلا گیا، جہاں صبح ہی بھیڑ جمع ہوتا شروع ہو گئی تھی۔ عام ہجوم کے علاوہ وہاں گلیل اور یہودا کے شہروں سے بھی لوگ آئے، حتیٰ کہ یروشلم سے بھی لوگ یسوع کی منادی سننے آئے۔ وہاں ادومیا سے اور یردن کے پار اور سور اور سیدا کے آس پاس سے بھی ایک بڑی بھیڑ اس کی سننے اور اپنی بیماریوں سے شفا پانے کے لیے آ پہنچی۔ ناپاک روحوں سے دکھ اٹھانے والے اچھے کیے گئے، اور سب لوگ اسے چھونے کی کوشش کرتے تھے، کیونکہ قوت اس سے نکلتی اور سب کو شفا بخشتی تھی۔ مرقس 8:3، لوکا 17:6-19۔ جہاں یسوع کھڑا تھا، سمندر کا وہ ساحل بھیڑ کے لیے ناکافی تھا، کیونکہ جو لوگ یسوع کا کلام سننا چاہتے تھے، ناکافی جگہ اور بہت بڑے اجتماع کے سبب سننے سے قاصر تھے۔ چنانچہ یسوع واپس پہاڑی کے پہلو میں چلا گیا، جہاں بھیڑ آسانی سے بیٹھ سکتی تھی۔ وہاں جا کر وہ خود پہلے گھاس پر بیٹھ گیا۔ شاگردوں اور اس بڑی گروہ نے بھی یسوع کی پیروی کی اور کلام سننے کے لیے گھاس پر بیٹھ گئی۔ شاگرد ہمیشہ یسوع کے قریب بیٹھا کرتے تھے۔ بھیڑ بھی کوشش کر کے مسلسل یسوع کی قربت حاصل کرنے میں جدوجہد کرتی رہتی تھی۔ جو کیف شاگردوں کا یسوع کے قریب ہو کر بیٹھنے کا مقصد یہ ہوتا تھا، وہ اس کی ہر بات کو بخوبی سن سکیں اور اس کا کلام رائے گاہ نہ جائے، اور جو سچائیاں وہ پیش کرتا ہے ان کو سن اور سمجھ کر دنیا کی حدوں تک پہنچائیں۔ شاگردوں نے بھانپ لیا کہ آج کچھ غیر معمولی واقعہ ہونے کو ہے، اس لیے وہ یسوع مسیح کے اور بھی قریب ہو کر بیٹھ گئے۔ انہیں پورا وثوق تھا کہ خدا کی بادشاہی ابھی قائم ہوا چاہتی ہے، اور یسوع ابھی اس کا اعلان کرنے کو ہے۔ بھیڑ بھی یہی توقع کرتی تھی، کیونکہ ان کے چہروں سے اندازہ کیا جا سکتا تھا کہ وہ کس قدر اس بارے سنجیدہ اور مشتاق ہیں۔ جو ہی لوگ سرسبز پہاڑی کے پہلو میں براجماں ہو گئے اور یسوع کے کلام کی انتظار کرنے گئے، ان کے دل مستقبل کی جلالی بادشاہت کے تصورات سے معمور ہو گئے۔ وہاں فقیہ اور فریسی بھی تھے، جو اس دن کی انتظار میں تھے جب وہ نفرت انگیز رومی حکومت کا تختہ الٹا کر خود شاہی تخت پر جلوہ افروز ہوں۔ جو وہاں غریب غربا بیٹھے تھے، وہ سوچتے تھے کہ یسوع کی بادشاہی آتے ہی ہمارے لیے بھلے دن آ جائیں گے۔ ہم عالی شان محلوں کے وارث ہو سکیں گے، ہمارے بال بچے بھی پیٹ بھر کر کھانا کھائیں گے، اور ان کے تن پر بھی قیمتی لباس ہوگا۔ وہ سوچتے تھے کہ یسوع رومی حکومت کی دھن دولت چھین کر ہم غریبوں کے حوالے کر دے گا۔ ہر ایک کا دل خوشی سے معمور تھا کہ خدا اپنے وعدہ کے مطابق بنی اسرائیل کو قوموں میں سرفراز کرے گا، اور یروشلم دنیا بھر کی مملکتوں کا دار الخلافہ بن جائے گا۔ پہاڑی واز کے ذریعے اس نے اس نظریے کو ختم کرنا چاہا جو غلط تعلیم کی وجہ سے مروج ہو چکا تھا، اور دوسری طرف وہ اپنے سامعین کو آسمانی بادشاہت کے حقیقت کھول کر بتانا چاہتا تھا کہ اس کی کیا خصوصیات ہیں اور جو کچھ وہ پہلے جانتے تھے۔ یسوع نے انہیں اس سے بہتر چیز دینا چاہی، یہ بتانے کی بجائے کہ آسمان کی بادشاہی دنیاوی بادشاہت کے مقابلہ میں کس قدر اعلی و ارفا ہے۔ اس نے ان کو اس میں داخل ہونے کی شرائط بتانا ضروری سمجھا۔ خدا کی بادشاہت کے بنیادی اصولوں کے سمجھنے کی جتنی ضرورت ان لوگوں کو تھی، آج ہمیں بھی اسی قدر ان اصولوں کو سمجھنے اور ان پر عمل پیرا ہونے کی ضرورت ہے۔ پہاڑ پر یسوع کا کلام لوگوں کے لیے برکت کا کلام تھا۔ اس نے کہا، جو اپنی روحانی غربت کو تسلیم کرتا اور نجات کی ضرورت بھی محسوس کرتا ہے، ہو مبارک ہے۔ انجیل کی خوشخبری غریبوں کی دی گئی، نہ کہ ان کو جو اپنی روحانی حالت پر غرور کرتے تھے۔ انجیل کی خوشخبری ان کو نہ دی گئی جو سمجھتے تھے کہ ہم دولت مند ہیں، مگر حقیقت میں وہ کچھ بھی نہیں تھے۔ انجیل کی خوشخبری ان کو دی گئی جو حلیم اور دل کے اور جو روح کے غریب تھے۔ ان کے ہی گناہ معاف کرنے کے لیے یسوع کے خون کا واحد چشمہ جاری ہوا۔ ہماری نجات کی واحد امید مسیح کی راست بازی میں پائی جاتی ہے۔ جب تک انسان اپنی کمزوریوں کو جان کر ان کا قائل نہیں ہوگا، اس وقت تک خدا بھی اس کے لیے کچھ نہیں کرتا۔ جب انسان اپنی خطاؤں کا اقرار کرتا ہے تو خداوند بھی اسے نجات کی بخشش عطا کر دیتا ہے۔ وہ روح جو یہ محسوس کرتی ہے کہ اسے خداوند کی ضرورت ہے، خداوند بھی اس سے کچھ باز نہ رکھے گا، کیونکہ وہ جو عالی اور بلند ہے اور ابدن آباد تک قائم ہے، جس کا نام قدوس ہے، یوں فرماتا کہ میں بلند اور مقدس مقام میں رہتا ہوں، اور اس کے ساتھ بھی جو شکستہ دل اور فروتن ہے، تاکہ فروتنوں کی روح کو زندہ کروں اور شکستہ دلوں کو حیات بخشوں۔ یسعیاہ 15:57۔ مبارک ہے وہ جو غمگین ہے، کیونکہ وہ تسلی پائیں گے۔ یسوع مسیح یہ نہیں سکھا رہا کہ غمگین ہونے میں گناہ کی معافی کی قدرت پائی جاتی ہے۔ یسوع مسیح کا یہ مطلب نہیں کہ کوئی نوحہ کننا رہے۔ ہمیں اپنے گناہگار ہونے پر افسوس تو کرنا چاہیے، مگر ہمیں اس بات پر خوشی منانا ضرور ہے کہ ہم خدا کے بچے اور بچیاں ہیں۔ ہم اس لیے غم کھاتے ہیں کیونکہ ہماری اپنی بدیاں ایسے حالات پیدا کر دیتی ہیں کہ ہم غم کھانے پر مجبور ہو جاتے ہیں۔ یہ تو ہماری بدیوں کے نتائج ہیں۔ ایسا غم توبہ نہیں لاتا۔ گناہ کے لیے حقیقی غم روح القدس لاتا ہے، نہ کہ ہمارے برے کام۔ اور پھر یہ غم ہمیں صلیب کے قدموں میں لاتا ہے۔ ہمارا ہر گناہ یسوع کو کاری زخم لگاتا ہے، اور جب ہم اس پر نگاہ کرتے ہیں جسے ہم نے اپنے گناہوں سے زخمی کیا ہے، تو ہمارے دل میں تم پیدا ہوتا ہے۔ ایسا غم یقیناً ہمیں گناہ ترک کرنے کی ترغیب دے گا۔ دنیا والے شاید اس طرح کے غم کو کمزوری خیال کریں، مگر یہ وہ قوت ہے جو شکستہ دل کو خداوند کے ساتھ ملا دیتی ہے، اور وہ پھر کبھی خدا سے علیحدہ نہیں ہوتا۔ عزاباد خداوند کے پاک فرشتے اس روح کے پاس وہ بخششیں واپس لاتے ہیں جن سے یہ روح اپنی سخت دلی کے سبب سے محروم ہو گئی تھی۔ یہ غم ایسی خوشی لاتی ہے جو روح میں زندہ چشمہ بن جاتا ہے۔ صرف اپنی بدکرداری کا اقرار کر کہ تو خداوند اپنے خدا سے آسی ہو گئی۔ میں تجھ پر مہر کی نظر کروں گا، کیونکہ خداوند فرماتا ہے، میں رحیم ہوں، میرا قہر دائمی نہیں۔ یرمیہ 13:3-12۔ خداوند، خدا نے سیون کے غمزدہ کے لیے راک کے بدلے شہرہ، اور ماتم کی جگہ خوشی کا روغن، اور اداسی کے بدلے ستائش کا خلد خداوند نے مقرر کر رکھا ہے۔ یسعیاہ 3:61۔ وہ جو مصیبت اور آزمائش میں غم کھاتے ہیں ان کے لیے تسلی ہے۔ گناہ میں رہنے کی نسبت دکھ اور لانتان برداشت کرنا بہتر ہے۔ اذیتوں کے باعث خداوند ہم پر ظاہر کرتا ہے کہ ہماری سیرت میں کہاں داغ دھبا ہے، تاکہ ہم اس کے فضل سے اس کمزوری پر غالب آ سکیں۔ نیز جن کمزوریوں سے ہم ناآشنا ہوتے ہیں ان کا ہم پر انکشاف ہو جاتا ہے۔ ہم پر آزمائشیں آتی ہیں کہ آیا ہم خدا کی تنبیہ کو قبول کرتے ہیں یا نہیں۔ اس دوران ہم نہ باغی ہوں نہ بڑبڑائیں، بلکہ ہمارے دل خداوند میں حلیم بنے۔ اس کی راہیں شاید ہمیں تاریک اور غیر طرب دکھائی دیں، مگر یاد رکھیے، خداوند کی راہیں رحم میں ہیں، جن کا انجام نجات ہے۔ ایلیا اس وقت اچھی طرح نہیں سمجھ رہا تھا کہ وہ کیا کہہ رہا ہے، جب اس نے بیابان میں خدا سے درخواست کی کہ مجھے موت دے۔ خدا نے اپنے رحم سے اسے اس کے کہنے پر موت سے ہمکنار نہ کر دیا، کیونکہ ابھی ایلیا نے بہت سا کام انجام دینا تھا، اور جب اس کا کام مکمل ہو گیا تو خدا نے اسے بیابان میں تنہا مایوسی کے عالم میں مرنے نہ دیا، نہ اسے خاک میں جانا پڑا، بلکہ خدا نے اپنا جلالی رتھ بھیج کر اسے اپنے تخت کے پاس بلا لیا۔ جو لوگ غمگین ہیں ان کے لیے خدا کا یہ کلام ہے، میں نے اس کی راہیں دیکھیں اور میں ہی اسے شفا بخشوں گا، میں اس کی رہبری کروں گا اور اس کو اور اس کے غمخاروں کو پھر دلاسا دوں گا۔ उस वक्त कुनवारियां और पिरोजवां खुशी से रक्स करेंगे, क्योंकि मैं उनके गम को खुशी से बदल दूंगा और उनको तसल्ली देकर गम के बाद शादमान करूंगा। यसैया 18:57, यर्मिया 13:13। खुदावंद अगरचे बुलंदो बाला है तो भी खाकसार का ख्याल रखता है। जबूर 6:138। वो सब जो मसीह में रूह की हलीमी दिखाते हैं, खुदावंद उन्हें अजीज रखता है। दुनिया बेशक उन्हें नफरत और हकारत की निगाह से देखे, मगर खुदा की नज़र में उनकी बड़ी कद्र है। आसमानी बारगाहों में सिर्फ हिकमत वालों, अजीम लोगों, दूसरों की भलाई करने वालों, खुदा की खिदमत में मसरूफ या खुदा के लिए गैरत और जोशो खरोश रखने वालों की ही बाजियाबी नहीं होगी, बल्कि उनकी भी जो दिल के गरीब हैं, जो यस्सू को अपने दिल में उतारने की तमन्ना रखते हैं, जो हलीम हैं और उनकी खुशी उसी में है कि खुदा की मर्जी को पूरा करें। यही रूहें हैं जो खुदा की बारगाहों में मकबूलियत हासिल करेंगी। उनका शुमार उनमें होगा जिन्होंने अपने जामे बर्रा खून में धोकर सफ़ेद किए हैं। इसी सबब से ये खुदा के तख्त के सामने हैं और उसके मुकद्दस में रात दिन उसकी इबादत करते हैं, और जो तख्त पर बैठा है वह अपना खैमा उनके ऊपर तानेगा। मुकाशफा 15:7। मुबारक हैं वो जो रास्तबाज के भूखे हैं, क्योंकि वो आसूदा होंगे। मत्ती 6:5। इस बात का एहसास कि इंसान निकमा और खार है, यही चीज उसके दिल में रास्तबारी की भूख और प्यास को जन्म देती है, और खुदावंद इस ख्वाहिश की कदर करता है और इंसान को मायूस नहीं करता। वो जो अपने दिल में यस्सू के लिए जगह बनाते हैं, वो उसकी मोहब्बत का एहसास रखते हैं। जिनके दिल में खुदा की सीरत अपनाने की तड़प है, वो आसूदा होंगे। अगर इंसान अपनी नज़रें यस्सू पर जमाए रखे तो रूहुल कुदस उस शख्स में खुदा की तशबीह बहाल करने तक काम करता रहता है। मुबारक है वो जो रास्तबाजी के भूखे और प्यासे हैं, क्योंकि वो आसूदा होंगे। मुबारक है वो जो रहम दिल हैं, क्योंकि उन पर रहम किया जाएगा। मुबारक है वो जो पाक दिल हैं, क्योंकि वो खुदा को देखेंगे। मत्ती 7:5-8। हर गलीज ख्याल रूह को नजिस करता और अखलाक की बर्बादी का बायस ठहरता है, और रूहुल कुदस की तासीर को खत्म करने की हत्तल वुस कोशिश करता है। ये रूहानी रोया को तारीक कर देता है ताकि इंसान खुदा की तरफ तकना छोड़ दें। खुदा मुआफ करने पर कादिर है, इसके बावजूद गंदे ख्यालात रूह पर धब्बा छोड़ जाते हैं। जिसे रूहानी सच्चाई दरकार है, उसे हर नापाक ख्याल और लचरगोई से परहेज करना होगा। खुदावंद का पाक कलाम हमें जिनसी नापाकी से आज़ाद करता है। खुदगर्जी और नफ्स परवरी हमें खुदा से दूर ले जाती है, और जब तक हम इन बातों से अलहदगी इख्तियार ना करेंगे, हम यस्सू की मोहब्बत समझ नहीं पाएंगे। हलीम दिल और बावफा रूह खुदा को देखेंगे। खुदावंद खुदावंद रहीम और मेहरबान, कहर करने में धीमा और शफकत और वफा में गनी। खुरूज 6:34। मुबारक है वो जो सुलह कराते हैं, क्योंकि वो खुदा के बेटे कहलाएंगे। मत्ती 9:5। मसीह यस्सू का इत्मीनान सच्चाई की पैदाइश है, और ये खुदा के साथ मुकम्मल तौर पर हम आहंग है। दुनिया खुदा की शरीयत की दुश्मन है, गुनहगार अपने खालिक के दुश्मन है, और इसका हतमी नतीजा ये है कि इंसान इंसान का दुश्मन है। मगर जबूर नवीस बयान करता है, तेरी शरीयत से मोहब्बत रखने वाले मुतमईन हैं, उनके लिए ठोकर खाने का कोई मौका नहीं। जबूर 165:119। इंसान अपना इत्मीनान खुद हासिल करने से कासिर है। इंसान या पूरे मुआशरे को पाक व मुकद्दस बनाने की इंसानी तजावीज बेसूद हैं, क्योंकि उनकी रसाई दिल से कोसों दूर है। सिर्फ यीशु मसीह का फजल ही हकीकी चैन दे सकता है, और जब ये दिल में जड़ पकड़ लेता है तो बदी की तमाम तजावीज और जज्बात को मार भगाता है। फिर कांटों की जगह सनोबर निकलेगा, और झाड़ी के बदले आस का दरख्त होगा। बयाबान और वीराना शादमान होंगे, और दस्ते खुशी करेगा, और नरगस की मानिंद शगुफ्ता होगा। यसैया 13:55-1:35। भेड़ मसीह की इस तालीम से जो फकीहों और फरीसियों की तालीम के बरक्स थी, सुनकर बड़ी हैरान हो गई। लोग तो ये समझते थे कि मालो दौलत दुनिया में खुशी और अवाम में इज्जत अफराई का बायस है, क्योंकि उस जमाना के लोग रब्बी कहलाना पसंद करते थे। वो अवाम से तवक्को करते थे कि वो उन्हें रास्तबाज और दानिशमंद कबूल करें, और किसी की भी इस तरह अवाम में इज्जत अफजाई खुशी का ताज माना जाता। मगर मसीह यस्सू ने उस भीड़ के सामने ऐलानिया कहा कि ऐसे लोग आदमियों से अपना अजर पा चुके। उसने मजीद फरमाया कि उनके लिए खुदा की बादशाही में कोई अजर नहीं। वो ये कलाम सुनकर उंगुश्त बदनदान रह गए। उन्होंने एक दूसरे की तरफ हैरानी और मशकूक निगाहों से देखा। वो सोचने लगे कि अगर इस शख्स की तालीम सही है तो कौन नजात पाएगा। ताहम वहां बहुतेरे ऐसे लोग मौजूद थे जिनका ईमान था कि ये शख्स खुदा की तरफ से है और जो कुछ कहता है वो रूह की हिदायत के तहत कहता है। ये वाजे करने के बाद कि हकीकी खुशी क्या है और किस तरह नसीब हो सकती है, यस्सु मसीह ने अपने शागिर्दों को हुक्म दिया कि उनका ये फर्ज है कि लोगों को खुदा की रास्तबाजी और अबदी जिंदगी की राह पर गामजन करें। वो जानता था कि उन्हें अक्सर पस्त हिम्मती और मायूसी का सामना करना होगा। उसे यह भी मालूम था कि मेरी गवाही की खातिर उनकी तौहीन की जाएगी और वो मुर्तद करार दिए जाएंगे। उसे यह भी मालूम था कि अलीम अशखास जो उसके कलाम को सुन रहे हैं, ये उसकी खातिर कैदोबंद बल्कि मौत को भी बेखुशी कबूल करेंगे। मुबारक हैं वो जो रास्तबाजी के सबब से सताए गए हैं, क्योंकि आसमान की बादशाही उन्हीं की है। जब मेरे सबब से लोग तुमको लानतान करेंगे और सताएंगे और तरह की बुरी बातें तुम्हारी निस्बत नाहक कहेंगे, तो तुम मुबारक होगे, खुशी करना और नहायत शादमान होता, क्योंकि आसमान पर तुम्हारा अजर बड़ा है। इसलिए कि लोगों ने उन नबियों को भी जो तुमसे पहले थे इसी तरह सताया था। मत्ती 10:5-12। दुनिया गुनाह से मोहब्बत रखती है जबकि रास्तबाजी है नफरत। इसी वजह से दुनिया यस्सू से दुश्मनी रखती थी। वो सब लोग जो उसकी इलाही और लामहदूद मोहब्बत को कबूल करने से गुरेज करते हैं, मसीहियत उनके लिए तकलीफदेह उनसर है, क्योंकि यस्सू मसीह का नूर उस तारीकी को हटा देता है जो उनके गुनाहों पर पर्दापोशी करता है। चुनाचे उन्हें अज खुद इस्लाह की जरूरत महसूस होती है, क्योंकि जो रूहुल कुदुस के जेरे साया होते हैं उनकी जंग किसी दूसरे के खिलाफ नहीं बल्कि खुद अपने वजूद से शुरू हो जाती है। और जो अपने गुनाहों से चिमटे रहने का तहिया कर लेते हैं उनकी जंग सच्चाई और सच्चाई के नुमाइंदगान के खिलाफ शुरू हो जाती है। यूं कश्मकश और नज़ा शुरू हो जाता है और लोग यीशु के खादिमों को ईजा देना शुरू कर देते हैं। लेकिन हकीकत यह है कि खुदा की मोहब्बत दुनिया के साथ दुश्मनी है। यीशु की खातिर उनकी सरजनिश होती है, क्योंकि वो उसी राह पर गामजन हैं जिस पर दुनिया के शरीफ ज़ादे और बाइज्जत लोग उनसे पहले गामजन रह चुके हैं। बेदिली से नहीं बल्कि खुशी से उन्हें उन तकलीफों को बर्दाश्त करना चाहिए। हर आजमाइश उन्हें कंदन बनने में मदद देगी और इस काबिल बनाएगी कि वो उसके साथ मिलकर खिदमत अंजाम दे सकें। रास्तबाजी की जंग में कश्मकश का एक अपना मकाम है, वो जिस पर फतह पाने से उनकी खुशी में इजाफा होगा। लिहाजा इंसानों के खौफ और दिलजुई की परवाह किए बगैर खुदा के खादिमों को चाहिए कि जो खिदमत उनके सुपुर्द है उसे मर्दानगी से पूरा करें। तुम जमीन के नमक हो, यसू ने फरमाया कि दुनिया के मसाइब से बचने के लिए आप दुनिया से अलहदगी इख्तियार न कर लें, बल्कि आपको इंसानों के दरमियान रहना होगा, ताकि खुदा की बचाने वाली कुदरत जो नमक की अलामत है बर्बाद होने वाली दुनिया को बचा सके। वो दिल जो रूहुल कुदुस की तासीर का जवाब देता है, उसके जरिए से खुदा की बरकात जारी होती हैं। वो जो खुदा की खिदमत करते हैं, अगर उन्हें दुनिया से बाहर निकाल लिया जाए और खुदा का रूह दुनिया में ना बसे, तो ये दुनिया बर्बाद होने के लिए तन्हा रह जाएगी और इब्लीस अपनी मनमानी करेगा। हमें मालूम होना चाहिए कि इब्लीस की सल्तनत का फल तबाही और बर्बादी के सिवा कुछ भी नहीं। लेकिन अगर मसीह बराए नाम मसीही हैं तो उस नमक की मानिंद होंगे जो अपना मजा खो चुका है। उनकी भलाई का दुनिया पर कुछ असर न होगा, बल्कि वो तो बेईमानों से भी बदतर हैं। तुम दुनिया के नूर हो। यहूदियों ने सोचा कि निजात के तमाम फवायद अपनी कौम तक महदूद रखें, लेकिन मसीह यसू ने उनको बताया कि निजात सूरज की रोशनी की अलामत है, और ये रोशनी तो तमाम दुनिया के लिए है। बाइबल का मजहब वर्कों में और ना ही गिरजाघर की चार दीवारी में मुकैद रहने के लिए है। बाइबल का मजहब कभी कभार पढ़ने और फिर किताब मुकद्दस को बंद करके रख छोड़ने का मजहब नहीं। ये तो रोजमर्रा की जिंदगी की तकदीस करता और हमारी जिंदगी के हर पहलू पर दलालत करता है, खाह ये कारोबार से मुताल्लिक हो या अवाम के साथ हमारे मेल जोल और सोहबत के बारे हो। इसमें माशी, अखलाकी, खानदानी और मजहबी तमाम पहलू मुजमर हैं। हकीकी सीरत की नश्वोनुमा खारजी अवामिल से नहीं बल्कि बातिन से मौरज वजूद में आती है। अगर हम दूसरों को रास्तबाजी की राह पर गामजन करने के मुतमन्नी हैं, तो पहले हमें रास्तबाजी के उसूलों को अपने दिल में जगह देनी होगी। मजहबी नजरिया और ईमान का इकरार खाह कितना ही पुख्ता क्यों न हो, हमें हमेशा याद रखना चाहिए कि ये हमारे अमल ही
है जो सच्चाई के कलाम को कायम रखता है। मुस्तकिल मिजाजी, पाकीजा मजहबी, गैर मुतजलजल ईमानदारी, वफादारी, नेकी व भलाई की मुस्तैद और सरगरम रूह, खुदा तरसी का नमूना, यही वो जराए हैं जिनकी विसातत से येसु का नूर दुनिया तक पहुंचाया जा सकता है। येसु मसीह शरीयत की जजियात पर जिंदगी बसर नहीं करता था, ताहम उसने अवाम को यह तासुर ना दिया कि वो शरीयत के मुतालिबात की चंदा परवाह नहीं करता। उसे बखूबी इन था कि जासूसी उसी ताक में है कि उसे किसी बात में फंसाकर मुजरिम ठहराएं। इसलिए उसने मूसा के जरिए दिए जाने वाले अखलाकी और रूमी जाब्तों की कभी भी खिलाफवर्जी न की। भला वो उन जाब्तों की क्यों कर मुखालफत करता जिनको उसने खुद कायम किया था? हां, अलबत्ता उन जाब्तों को नजरअंदाज किया जिनकी यहूदियों ने गलत तफसीर कर रखी थी। इसके बावजूद उसने अपने शागिर्दों को सख्ती से हिदायत की कि उन जिंदगी बख्श सच्चाइयों को थामे रहें जो इब्रानियों को दी गई थीं। फरीसी बिलाशुबा इस बात पर फख्र करते थे कि वो शरीयत के ताबे फरमान हैं, मगर अफसोस से कहना पड़ता है कि वो शरीयत की रूह और उसके उसूलात से बिल्कुल नावाकिफ थे। इसीलिए वो यसू के कलाम को बिदत से ताबीर करते थे। जब खुदावंद मसीह ने उस कूले क्रिकेट को दूर कर दिया जो सच्चाई को छुपाए हुए था, तो उन्होंने गुमान किया कि उसने सच्चाई को भी बाहर फेंक दिया है। इसलिए वो आपस में कहने लगे कि इसके सामने शरीयत की कोई वक्त नहीं। मगर येसू ने उनके ख्याल मालूम करके कहा, ये ना समझो कि मैं तौरेत या नबियों की किताबों को मनसूख करने आया हूं। मनसूख करने नहीं, बल्कि पूरा करने आया हूं। मत्ती 17:5। फरीसियों ने जो इल्जामात लगाए थे येसू, उनकी यहां नफी करता है। उसका तो मिशन ही यही था कि दुनिया को शरीयत के मुकद्दस फरीजों से इगाही बख्शे, जबकि फरीसी उसे शरीयत को मंसूख करने वाला करार देते थे। अगर खुदा की शरीयत मुअत्तल हो चुकी होती तो येसु मसीह को हमारे गुनाहों के नताइज क्यों भुगतना पड़ते? बल्कि उसने खुद शरीयत की ताबेदारी करके हमारे लिए नमूना छोड़ा। खुदावन खुदा ने इंसान की बेहतरी के लिए हमें अपने पाक जाब्ते दे रखे हैं। गुनाह से महफूज रखने के लिए उसने हमें राजबाजी के उसूलात से नवाजा है। शरीयत खुदा के ख्यालात के इजहार का जरिया है, और जब हम शरीयत को यसु मसीह में कबूल करते हैं तो ये हमारे ख्याल का इजहार बन जाता है। फिर शरीयत हमें अरफा व आला बनाकर उन जिस्मानी ख्वाहिशों और रगबतों से दूर हटा लेती है जो हमें गुनाह करने पर उकसाती हैं। खुदावन चाहता है कि हम खुशोखुर्रम रहें, इसीलिए उसने हमें अपनी शरीयत दी है ताकि उसकी फरमानबरदारी करके हमारी खुशी पूरी हो। खुदावन यसु मसीह की पैदाइश के मौके पर फरिश्तों ने ये गीत गाया, आलमे बाला पर खुदा की तमजीद हो और जमीन पर उन आदमियों में जिनसे वो राजी है सुलह। लूका 14:2। खुदावन खुदा ने कोहे सीना पर जब शरीयत दी तो हकीकत में उसने इंसान पर अपनी पाकीजा सीरत को जाहिर किया, ताकि इंसान अपनी गुनाह भरी सीरत का मवाजना खुदावन की जात पाक से करके देख ले। شریعت دی گئی تاکہ وہ انسان کو اس کے گناہوں کے بارے قائل کرے اور انہیں بتائے کہ تمہیں نجات کی ضرورت ہے۔ خداوند کی شریعت کامل ہے، وہ جان کو بحال کرتی ہے۔ خداوند کی شریعت برحق ہے، نادان کو دانش بخشتی ہے۔ زبور 7:19۔ خداوند مسیح نے فرمایا، جب تک آسمان اور زمین ٹل نہ جائیں، ایک نقطہ یا ایک شوشہ توریت سے ہرگز نہ ٹلے گا جب تک پورا نہ ہو جائے۔ متی 18:5۔ آسمان پر ابھی تک سورج چمکتا ہے، ٹھوس زمین پر آپ چلتے پھرتے ہیں۔ یہ خدا کے کلام کے گواہ ہیں کہ اس کی شریعت لا تبدیل اور ابدی ہے۔ زمین و آسمان کا ٹل جانا آسان ہے، مگر شریعت کا ایک شوشہ بھی ٹلنے کا نہیں۔ لوکا 17:16۔ خداوند کی شریعت کامل ہے، اگر کوئی اس سے متفرق تعلیم دیتا ہے تو وہ بدی سے ہے۔ جو خدا کے احکام کی نافرمانی کرتے ہیں اور آدمیوں کو یہی سکھاتے ہیں، وہ یسوع کی طرف سے لعنتی ہیں۔ وہ سب لوگ جو یسوع مسیح کی طرح شریعت کی پیروی کرتے ہیں، وہ اس کے ساتھ مل کر پکارتے ہیں کہ شریعت پاک ہے اور حکم بھی پاک اور راست اور اچھا ہے۔ رومیو 12:7۔ دوسری بات یہ ہے کہ جو شریعت کی عدولی کرتے ہیں، وہ ابلیس کے ساتھ مل کر کہتے ہیں کہ شریعت نجس ہے اور اسے ماننا ناممکن ہے۔ یہ ابلیس کے ہی بچگان ہیں جنہوں نے خدا کی شریعت کی سب سے پہلے نافرمانی کی۔ کوئی شخص بھی جو جان بوجھ کر شریعت کے اصولوں کو باطل ٹھہراتا ہے، خدا کی بادشاہی میں داخل نہیں ہو سکتا۔ فریسیوں کا دعوی تھا کہ خدا کا کلام ان کی ذاتی ملکیت ہے، اس کے باوجود ان میں خود غرضی، کینہ و خصومت، لالچ اور ریاکاری بدرجہ غایت پائی جاتی تھی۔ ان کا گمان تھا کہ ان کا مذہب دنیا کا سب سے بڑا مذہب ہے۔ تاہم ان کی نام نہاد راسخ الاعتقادی نے جلال کے بادشاہ کو مسلوب کر دیا۔ وہی خطرہ آج بھی موجود ہے۔ بہت سے لوگ سوچتے ہیں کہ چونکہ ہم مذہبی عقائد کو اچھی طرح سمجھتے اور بیان کر سکتے ہیں، اس لیے ہم مسیحی ہیں، مگر انہوں نے صداقت کو اپنی عملی زندگی میں آنے نہیں دیا۔ نہ وہ صداقت کو جانتے ہیں اور نہ ہی اس میں یقین رکھتے ہیں، اس لیے انہیں وہ قدرت اور فضل حاصل نہیں جو صداقت کے تقدس سے میسر آتا ہے۔ انسان سچائی میں ایمان تو رکھ سکتے ہیں، لیکن اگر ان میں مخلصی، مہربانی، صبر و تحمل نہ آئے تو یہ سب کچھ دنیا اور خود ان کے لیے لعنت کا موجب ہے۔ وہ راست بازی جس کا درس خداوند یسوع مسیح نے دیا، خدا کی ظاہر کردہ مرضی کے ساتھ دل اور زندگی دونوں کی مطابقت، موافقت اور مشابہت کا نام ہے۔ گناہگار انسان خدا میں ایمان اور اس کے ساتھ اپنا تعلق قائم رکھنے سے ہی راست باز سکتے ہیں۔ اس کے بعد ہی حقیقی خدا ترسی خیالات کی سرفرازی اور شرافت کی زندگی نصیب ہوگی، اور بیرونی مذہبی وضاقتہ مسیحی باطنی پاکیزگی کے ساتھ منسلک ہو جائے گی۔ خداوند مسیح نے 10 احکام کی شریعت کے ہر ایک حکم کی علیحدہ علیحدہ اہمیت، وسعت اور گہرائی بیان کی، نیز بغیر کم و کاست ان کے دوررس اصولوں پر روشنی ڈالی۔ اس کے علاوہ یہودیوں کی ظاہری تابعداری دکھانے کی سنگین غلطی کی نشاندہی کی۔ اس نے واضح طور بتایا کہ بری نظر یا خیال خدا کی شریعت کی نافرمانی ہے۔ اس نے فرمایا، وہ جو بے انصافی کرتا ہے شریعت کو عدول کرتا ہے، بلکہ اپنی اخلاقی فطرت کی گراوٹ کا باعث بنتا ہے۔ قتل کا وجود سب سے پہلے ذہن میں جنم لیتا ہے۔ وہ جو نفرت اور بغض کو اپنے دل میں جگہ دیتا ہے، سمجھ لیں کہ اس کے پاؤں قتل کرنے کی راہ پر چل پڑے ہیں۔ اس کا نذرانہ خداوند کی نظر میں نفرت انگیز ہوگا۔ یہودیوں میں بدلہ لینے کی روح بدرجہ غایت تھی۔ رومی حکومت سے نفرت نے انہیں اس حد تک پہنچا دیا تھا کہ وہ ہر اس بدکار کی حوصلہ افزائی کرتے اور بنظر احسن دیکھتے جو بڑھ چڑھ کر رومی حکومت کے خلاف بدکاری کا مظاہرہ کرتا۔ یوں برے لوگ مزید اپنی ہولناک برائیوں کی تربیت کرتے رہتے۔ یہودیوں کی زندگی میں بت پرست کی زندگی کے مقابلہ میں کسی قسم کی نہ کوئی اچھائی پائی جاتی نہ پارسائی۔ یسوع نے انہیں کہا کہ اپنے ستانے والوں کے خلاف دل میں بغض نہ رکھو اور نہ ان کے قصوروں کا بدلہ لینے کے لیے خواہش کرو، کیونکہ یہ گناہ ہے۔ یسوع نے فرمایا، پس اگر تو قربانگاہ پر اپنی نظر گزرانتا ہو اور وہاں تجھے یاد آئے کہ میرے بھائی کو مجھ سے کچھ شکایت ہے، تو وہیں قربانگاہ کے آگے اپنی نظر چھوڑ دے اور جا کر پہلے اپنے بھائی سے ملاپ کر، تب آ کر اپنی نظر گزران۔ بہتیرے ایسے تھے جو مذہبی رسوم ادا کرنے میں بڑے سرگرم تھے، لیکن اپنے بھائیوں کے ساتھ سخت اختلافات رکھتے تھے، چنانچہ انہیں دور کرنا لازم تھا۔ جب تک وہ ایسا نہیں کرتے، ان کے ذبیحے اور نظریں خداوند کی نظر میں قابل قبول نہیں۔ خداوند سب پر اپنی برکات نازل کرتا ہے، وہ اپنے سورج کو بدوں اور نیکوں دونوں پر چمکاتا ہے، اور راست بازوں اور ناراستوں دونوں پر میں برساتا ہے۔ وہ ناشکروں اور بدوں پر بھی مہربان ہے۔ متی 45:5، لوکا 35:6۔
اس کا فرمان ہے کہ ہم اس کی مانند بنیں۔ اپنے ستانے والوں کے لیے دعا کرو، جو تم پر لعنت کرے ان کے لیے برکت چاہو، جو تمہاری تحقیر کرے ان کے لیے دعا کرو، تاکہ تم کامل ہو جیسا تمہارا آسمانی باپ کامل ہے، اور اپنے باپ کے بچے کہلا سکو جو آسمان میں ہیں۔ یہی شریعت کے اصول ہیں اور یہی زندگی کے چشمے ہیں۔ ایک مسیحی کا مثالی چال چلن یسوع کی سیرت کی مانند ہو سکتا ہے۔ جیسے خدا کا بیٹا اپنی زندگی میں کامل تھا، اسی طرح اس کے شاگردوں کا اپنی اپنی زندگی میں کامل ہونا لازم ہے۔ یسوع مجسم ہو کر ہم انسانوں کے درمیان رہا، وہ بالکل ایسا ہی تھا جیسے ہم ہیں۔ وہ بھی ہماری طرح بھوکا پیاسا اور ماندہ ہوتا تھا، وہ بھی کھانا کھا کر زندہ رہتا اور آرام فرما کر تازگی پاتا۔ اس کا بھی وہی حصہ بکھرا تھا جو ہم انسانوں کا ہے، پھر بھی وہ بے الزام رہا۔ وہ بشریت میں خدا تھا۔ اس کی سیرت ہماری سیرت ہو سکتی ہے۔ جو یسوع پر ایمان رکھتے ہیں، خداوند ان کے بارے یوں فرماتا ہے کہ میں ان میں بسوں گا اور ان میں چلوں پھروں گا، اور میں ان کا خدا ہوں گا اور وہ میری امت ہوں گے۔ کرنتھیوں 16:6۔ یسوع مسیح وہ سیڑھی ہے جو بزرگ یعقوب نے دیکھی۔ اس کا پیندا زمین پر ٹکا ہوا تھا اور چوٹی آسمانی کی جلالی دہلیز کو چھو رہی تھی۔ اگر وہ سیڑھی صرف ایک گام کی کمی کے باعث زمین تک نہ پہنچ سکتی تو ہم یقیناً برباد ہو جاتے، مگر خداوند کا شکر ہو کہ خداوند یسوع مسیح جہاں ہم تھے وہاں آ پہنچا۔ وہ انسان بنا اور اس نے ہماری فطرت اوڑھ لی، تاکہ ہم اس کی فطرت کو پہن کر غالب آئے جیسے وہ غالب آیا۔ رومیو 3:8۔ اس نے بے گناہی کی زندگی بسر کی، اب اپنی الوہیت کی وجہ سے آسمانی تخت اس کے قبضہ میں ہے، جبکہ بشریت کی وجہ سے وہ ہمیں تھامے ہوئے ہے۔ وہ ہمیں فرماتا ہے کہ اس میں ایمان رکھ کر خدا کی جلالی سیرت پہن لے، تاکہ جیسا وہ کامل ہے ہم بھی کامل ہوں۔ خداوند یسوع نے بتا دیا ہے کہ کن باتوں میں راست بازی پائی جاتی ہے، اور یہ بھی کہ خدا راست بازی کا منبع ہے۔ اب خداوند یسوع مسیح عملی فرائض کی جانب آتا ہے۔ خیرات کرنے، روزہ رکھنے یا دعا کرنے کے بارے اس کا کہنا ہے کہ ان کاموں میں سے کوئی کام بھی دکھاوے اور لوگوں سے تعریف سننے کے لیے نہ کرو، نہ ہی یہ کام اپنی عزت یا بزرگی کے لیے کرو، بلکہ نیک نیتی سے غربا کی بھلائی کے پیش نظر پوشیدگی میں ان کو خیرات دو۔ جب دعا کرو تو صرف خدا کو معلوم ہو کہ تم اس کی رفاقت میں ہو۔ لوگوں کے دکھاوے کے لیے دعا نہ کرو۔ اگر روزہ سے ہو تو سر لٹکائے ہوئے نہ پھرو کہ لوگ تمہیں روزہ دار جانیں۔ فریسی ایسا کرتے تھے۔ ان کے بارے یسوع نے کہا کہ ان کے دل بنجر زمین کی مانند ہے جو بے پھل رہتی ہے۔ ان کے دلوں میں کوئی روحانی بیج بڑھ پھل نہیں سکتا۔ پس لوگوں کے دکھاوے کے لیے کچھ نہ کرو، بلکہ کوشش کرو کہ تمہارے نیکی کے کاموں کو دنیا نہ جان سکے۔ اس صورت میں تیرا باپ جو پوشیدگی میں دیکھتا ہے تجھے بدلہ دے گا۔ متی 4:6۔
وہی زندگی جو ہم یسوع مسیح کے ذریعہ سے گزارتے ہیں ہماری سیرت کو استوار کرتی اور حقیقی خوبصورتی روح میں بحال ہونا شروع ہو جاتی ہے۔ یوں ہم میں یسوع مسیح کی سیرت کی خوبیاں اور الہی شبی درخشاں ہوتا شروع ہو جاتی ہے۔ وہ مرد و زن جو اس کی خدمت میں ہیں،
उनके चेहरों और दिलों से यस्सु का इत्मीनान और मसर्रत आया होती है, और ये मसर्रत बनी नौ इंसान के लिए बायसे बरकत ठहरती है। कोई शख्स दो मालिकों की खिदमत नहीं कर सकता। मत्ती 24:6। हम मुनकसिम दिल के साथ खुदा की खिदमत नहीं कर सकते। बाइबल का मजहब दूसरे मजाहिब की तरह का मजहब नहीं है। इसका अखलाकी और रूहानी असर दूसरे मजाहिब से आले व अरफा होना चाहिए। न सिर्फ इसे दूसरे मजाहिब पर बर्तरी हासिल होना चाहिए, बल्कि इंसानी जिंदगी पर उसका कुल्ली इख्तियार होना भी जरूरी है। इंसानी जिंदगी बाइबल के मजहब में यूं मदगम होनी चाहिए जैसे किसी कपड़े का तार तार रंग में डबोने के बाद हो जाता है। अगर तेरी आंख दुरुस्त हो तो तेरा सारा बदन रोशन होगा। मत्ती 22:6। मकसद की पुख्तगी और पाकीजगी दोनों हासिल हो सकती हैं, बशर्ती के हम खुदावन से नूर हासिल करें। जो सदाकत के मुतलाशी हैं उनके लिए लाजिम है कि जितनी सच्चाई जाहिर की गई है उसे बदलो जान कबूल करें। बेदिली और मुतजलजल वफादारी से सदाकत की पैरवी करना जुल्मत और इबलीसी सराब का इंतखाब करने के मुतरादिफ है। दुनियावी पॉलिसी और रास्तबाजी के पाकीजा उसूल एक दूसरे के साथ मेल नहीं खा सकते। बिल्कुल उसी तरह जैसे कौस कजाह के रंग आपस में मदगम नहीं हो सकते। इन दोनों के दरमियान अबदी खुदा ने बड़ी वाज़े हदबंदी कर रखी है। मसीह और इबलीस की मुशाबहत में इतना फर्क है जितना तार शब और नूर के तरके में। चुनाचे वो सब जो उसकी जिंदगी बसर करते हैं वही उसके कारिंदे हैं। किसी की जिंदगी में थोड़ी सी बदी भी उसकी तमाम जिंदगी को गलीज कर देती है। यूं इंसान नाराजगी का आलह बनकर रह जाता है। वो तमाम लोग जो खुदा की खिदमत का इंतखाब करते हैं, खुदा उन सब की फिक्रें करता है। खुदावन मसीह ने मैदान की घास, फूलों और हवा के परिंदों की तरफ इशारा करते हुए फरमाया, हवा के परिंदों की तरफ देखो कि न बोते हैं न काटते हैं न कोठियों में जमा करते हैं, तू भी तुम्हारा आसमानी बाप, तुम्हारा आसमानी बाप उनको खिलात है, क्या तुम उनसे ज्यादा कदर नहीं रखते। मत्ती 26:6।
छोटी सी चिड़िया जो उड़ती है खुदाबंद उसकी भी हिफाजत करता है। खेत के फूल, मैदान की घास, जो जमीन पर गालीचा की मानिन बिछी है, उन सब की हिफाजत और फिक्र हमारा आसमानी बाप करता है। खुदावन मसीह ने सौसन के फूल की इतनी खूबसूरती दी है कि वो सुलेमान बादशाह के लिबास पर सबकत रखती है। अगर खुदावन उन छोटी छोटी चीजों और जानदारों की इतनी हिफाजत करता है तो इंसान की कितनी ज्यादा फिक्र करेगा जिसे उसने अपनी शबी पर मनाया है और जो खुदा का जलाल है। बल्कि खुदा ने हमारे सर के बाल भी गिन रखे हैं, उसके जहन से उसके बच्चे कभी भी महव नहीं हो सकते। बस कल के लिए फिक्र न करो, क्योंकि कल का दिन अपने लिए आप फिक्र कर लेगा। आज के लिए आज ही का दुख काफी है। मत्ती 34:6। हमारा काम सिर्फ ये है कि आए रोज यीशु के पीछे चलते हैं। खुदावंद कल के लिए पहले से मदद नहीं दे देता। वो अपने बच्चों को उनकी पूरी जिंदगी भर के सफर के लिए एक ही बार सारी हिदायत सादिर नहीं कर देता। मुबादा उलझन का शिकार हो जाएं। वो सिर्फ उनको उतनी ही हिदायत करता है जितनी वो याद रखकर अमल में ला सकें। वो कुव्वत और हिकमत जो खुदा ने हमें दे रखी है मौजूदा हालात से ओहदा बरा होने के लिए काफी है। अगर तुम में से किसी में हिकमत की कमी हो आज के लिए, तो खुदा से मांगे जो बगैर मलामत किए सबको फयाजी के साथ देता है। याकूब 5:1। ईत जुई न करो कि तुम्हारी भी ऐब जुई ना की जाए। मत्ती 1:7।
खुद को दूसरे से बेहतर ना समझो और ना उनके मुनसिफ बनने की कोशिश करो, क्योंकि तुम किसी की नीयत से वाकिफ नहीं हो सकते, इसलिए किसी की ऐब जुई ना करें। उस पर नुक्ताचीनी करने से आप अपने आप को मजरम ठहराओगे, इबलीस के साथ ही ठहरोगे जो भाइयों पर इल्जाम तराशी करता है। खुदावन फरमाता है, तुम अपने आप को आजमाओ कि ईमान पर हो या नहीं,
अपने आप को जांचो। हमारा काम यह है, अगर हम अपने आप को जांचते तो सजा ना पाते। 2 करंथियों 5:13, 1 करंथियों 31:11। अच्छा दरख्त अच्छा फल लाता है, अगर फल नाकारा और बदमजा है तो जाहिर है जिस दरख्त का यह फल है वो अच्छा नहीं। इसी तरह हमारी जिंदगी का फल हमारे दिल और चाल चलन की कैफियत की गवाही देता है। बेशक नेक कामों से हम नजात खरीद नहीं सकते, मगर नेक काम उस ईमान का सबूत हैं जो मोहब्बत से अमल में आता और रूह को पाकीजगी बख्शता है। अगरचे अबदी अजर हमें हमारे नेक खसाइल के सबब से नहीं मिलता, ताहम इसकी उस काम के साथ जरूर कोई निस्बत होगी जो हम खुदावंद येसु मसीह के फजल से अंजाम देते हैं। यूं खुदावंद येसु मसीह अपनी बादशाही के उसूल दुनिया के सामने पेश करता है और दिखाता है कि यही जिंदगी के लिए कानून और जाब्ते हैं। उसने सबको ताकीदन कहा कि इन उसूलों को अपनी सीरत की असास बनाओ। खुद पर तकिया ना करो, ये रेत की दीवार साबित होगी। अगर तुम इंसानी नजरियात पर तामीर करोगे तो आपका घर गिर पड़ेगा। आजमाइश की आंधियां और तूफान आपके घर को बहा ले जाएंगे, मगर जो उसूलात मैंने आपको दिए हैं ता अबद कायम रहेंगे। मुझे कबूल करो और मेरे कलाम पर तामीर करो। बस जो कोई मेरी ये बातें सुनना और उन पर अमल करता है वो उस अकलमंद आदमी की मानिंद ठहरेगा जिसने चट्टान पर अपना घर बनाया और मेन्हा बरसा और पानी चढ़ा और आंधियां चले और उस घर पर टकरे लगे, वो ना गिरा क्योंकि उसकी बुनियाद चट्टान पर डाली गई थी। मत्ती 24:7-25।